नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईं यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा पहिलो चरणका करदाता प्रोत्साहन उपहार अन्तर्गत विजेताहरूको घोषणा, औपचारिक अर्थतन्त्रलाई बढावा दिन थप मद्दत मिल्ने अर्थमन्त्री डाक्टर स्वर्णिम मुवागलेको विश्वास, राष्ट्रिय योजना आयोगद्वारा 16 योजनाले लिएका लक्ष्य, कार्यान्वयनको अवस्था र अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा छलफल, र नेपाल राष्ट्र बैङ्कद्वारा खुला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउन खुला बजार कारोबार सम्बन्धी कार्यविधि 9 संशोधन 2083 कार्यान्वयनमा लगायतका आर्थिक प्रसङ्ग प्रस्तुत गर्छौँ।
करदाता प्रोत्साहन उपहार अन्तर्गत विजेताहरू शुक्रबार घोषणा गरिएको छ। आन्तरिक राजस्व विभागले सुरु गरेको करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत पहिलो चरणमा हिजो अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 15 जना विजेता र 1 जना बम्पर उपहार विजेता छनौट गर्नुभयो। विभागका अनुसार बम्पर उपहार कार्यक्रम अन्तर्गत 10 लाख रुपियाँ कुपन नम्बर 00731525449 परेको छ। यो कुपन भएका व्यक्ति शिवकृष्ण जनरल स्टोरबाट 250 को सामान खरिद गरी कार्यक्रममा सहभागी भएका थिए। करदाता प्रोत्साहन उपहार कार्यक्रमको शुभारम्भ गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले करदाता प्रोत्साहन उपहार कार्यक्रमले बिल लिने दिने संस्कृतिको विकास गर्दै औपचारिक अर्थतन्त्रलाई बढावा दिन मद्दत मिल्ने बताउनुभयो। उहाँले चालु आर्थिक वर्षको बजेट मार्फत घोषणा गरिएको उक्त कार्यक्रमले सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउने विश्वास व्यक्त गर्नुभयो।
हामीले बजेटमा घोषणा गरेका थियौँ नेसनल लटरी स्किम लिएर आउँदैछौँ, करदाता केन्द्रित, र यसको वृहत लक्ष्य चाहिँ अर्थतन्त्रको औपचारिकीकरण। हामी बिलिङ कल्चरमा जानुपर्छ, बिल लिने दिने र सबै ट्रान्ज्याक्सनहरू चाहिँ रेकर्डेड हुने र यो डिजिटल दुनियाँमा ट्रेस गर्न सकिने र रकमको यो पारदर्शिताले आफ्नै नागरिकहरूबाट वा उपभोक्ताहरूबाट कति रकम राज्यले सङ्कलन गर्यो र पछि त्यो सङ्कलित रकम हामीले कहाँ कहाँ खर्च गऱ्यौँ भन्ने एउटा चाहिँ सार्वजनिक वित्त पब्लिक फाइनेन्सको एउटा चाहिँ शाश्वत सिद्धान्त अनुरूप हामीले चाहिँ यसलाई अगाडि बढाएका हौँ। आइआरडीले यस्तो अभ्यास धेरै अगाडि गरेको थियो, तर त्यति बेला समय त्यति उपयुक्त रहेन। म्यानुअल बिलहरू डालोमा राखेर घोलेर निकालेर सुरु गरेको भनेर आइआरडीका साथीहरूले भन्नुभएको थियो। आधुनिक विधिबाट अहिले प्रविधिले गर्दाखेरि यो क्रिप्टोग्राफिक सेलेक्सन, ऱ्यान्डम सेलेक्सनबाट कुपन गर्न सकिने, हाम्रा हर उप चाहिँ ट्रान्ज्याक्सनहरू चाहिँ अब नगद पनि बोक्न नपर्ने, फोनबाटै अटोमेटिकली हुने, पछि त बिल पनि क्लेम गर्न नपर्नेतिर हामी जान्छौँ। अहिले हामीले फोन पे लगायत डिजिटल माध्यमबाट खरिद गरेका कुराहरू हाम्रो सिस्टममा स्वतः अटोमेटिकली रेकर्ड हुने र त्यो स्वतः रेकर्ड भएका ट्रान्ज्याक्सनहरू मध्येबाट छानेर भयो झन्डै 2 करोड+ ट्रान्ज्याक्सन, 76 अरब चाहिँ कहीँ चाहिँ रुपियाँ बराबरको ट्रान्ज्याक्सनबाट आज लिएर आयो। अब यो सजिलै मलाई मेरो अनुमानमा यो खरबौँमा जान्छ मासिक, र यसले चाहिँ धेरै करदाताहरूलाई अब डिजिटल माध्यम अवलम्बन गर्न र बिलहरू दिने लिने संस्कारको विकास गरेर हाम्रो जुन राजस्व चुहावटका कुराहरू छन् होइन, अपारदर्शी करको नेटभन्दा बाहिर रहेका सबैलाई यसले चाहिँ औपचारिक ढङ्गले पारदर्शी रूपमा होइन देश निर्माणमा सहभागी हुन उत्प्रेरित गर्छ भन्ने हामीले आशा गरेका छौँ। यसलाई हामी सुधार्दै जान्छौँ, केही ग्लिचेसहरू आयो भने पनि यसलाई निरन्तर सुधार गर्दै जान्छौँ, तर जुन टेक्नोलोजी र पोलिसीको कम्बिनेसनले यो आज सम्भव भयो त्यसलाई हामीले स्वीकार गर्दै ग्रहण गर्दै अगाडि जानुपर्ने हुन्छ।
अर्थमन्त्री डाक्टर वाग्लेले करको दायरा विस्तार गर्ने नीतिमा यो अभियानले सहयोग पुर्याउने बताउनुभयो। नागरिकबाट कति कर उठ्यो र त्यो रकम कहाँ खर्च भयो भन्ने कुरा पारदर्शी रूपमा देखिने सार्वजनिक वित्त प्रणाली निर्माण गर्नु कार्यक्रमको लक्ष्य रहेको पनि अर्थमन्त्री डाक्टर वाग्लेले उल्लेख गर्नुभयो।
यो सालको राजस्व उठाउने लक्ष्य पनि असाध्यै महत्वाकांक्षी छ। हामीले चाहिँ 1580 अर्ब राजस्व उठाउँछौँ भनेका छौँ, र यस्तै यस्तै स्किमबाट करको दायरा फराकिलो गर्दै सबैलाई औपचारिक अर्थतन्त्रमा आबद्ध हुनलाई प्रोत्साहन गर्ने हेतुले यो गराइएको छ। यसले साँच्चिकै इन्करेज गर्छ भन्नेमा हामी विश्वस्त छौँ, र यो सफल हुन्छ भन्नेमा हामी असाध्यै आशावादी छौँ, र यसको सफलता सँगसँगै नयाँ नयाँ स्किमहरू पनि हामी चाहिँ यसलाई फराकिलो बनाउँदै लान्छौँ। सुरुमा जो अहिले प्यानमा भ्याट बिल काट्ने नकाट्ने अलिकति नक्कली चाहिँ जुन ट्रान्ज्याक्सनहरूको पनि अभ्यास भइरहेको छ त्यसलाई हामीले निरुत्साहित पार्छौँ, र सुरुमा हामीले त्यहाँ दण्डभन्दा पनि उहाँहरूलाई स्विच गरेर अब औपचारिक क्षेत्रमा आउनको लागि नरम ढङ्गले फ्रेन्डली रिमाइन्डर भन्छौँ हामी ट्याक्स अफिसमा, फ्रेन्डली रिमाइन्डर, फ्रेन्डली भिजिटहरू मार्फत सबै क्रेता विक्रेतालाई यो फर्मलाइज इकोनोमीको एकदम अंशीदार बन्नको लागि पनि हामी उत्प्रेरित गर्छौँ। र यो इनिसिएटिभ हामीले बजेटमा घोषणादेखि नै धेरै साथीहरू संलग्न हुनुहुन्छ, म यहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र यसलाई हामी उन्नत ढङ्गले अगाडि लानेछौँ र हामीलाई के पनि आशा छ भने यो यसले हामीले चाहेको जस्तो सफलता, हामीले अपेक्षा गरे जस्तो लक्ष्य हासिल गरियो भने यो अन्तर्राष्ट्रिय रूपमा पनि यो अनुकरणीय हुने आशा मैले चाहिँ गरेको छु। यसलाई प्रेरणा दिन हामीलाई ताइवानतिरको स्किमले पनि होइन अन्त अरू देशहरूमा पनि भएको थियो, पूर्वी युरोपका केही मुलुकहरूमा, दक्षिण पूर्वी एसियाका केही मुलुकहरूमा यो अभ्यास अलिक फरक ढङ्गले आफ्नो माटो सुहाउँदो देश अनुकूल स्किमहरूले चाहिँ साँच्चीकै यो फर्मलाइजेसन र कन्ज्युमरहरूलाई चाहिँ त्यो डिजिटल प्रविधि अप्नाएर राज्यसँगको चिनारी पारदर्शी बनाउने यो कल्चरमा यसको चाहिँ हार्ट मुटुमा चाहिँ यही हो यसको मकसद। मलाई आशा छ हामी चाहिँ यसमा सफल हुनेछौँ।
डिजिटल भुक्तानी मार्फत भएका कारोबार स्वत प्रणालीमा अभिलेख हुने व्यवस्था गरिएको छ। पहिलो चरणमै करिब 2,56,00,000 रुपियाँ कारोबार र 76 अर्ब रुपियाँ भन्दा बढी रकम प्रणालीमा समावेश भइसकेको उल्लेख गर्दै उहाँले आगामी दिनमा मासिक कारोबार 1,00,000,000 पुग्ने विश्वास व्यक्त गर्नुभयो। सरकारले बिल बिजक भ्याट बिल लिने दिने संस्कृतिलाई प्रवर्धन गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु गरेको हो। यस अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले चालु आर्थिक वर्षको साउन 1 देखि 15 गतेसम्म दैनिक तथा पहिलो पाक्षिकको बम्पर उपहारका विजेता कम्प्युटर प्रणाली मार्फत छनौट गरिएको जानकारी दिनुभयो। यही साउन 1 देखि 15 गतेसम्म 7,077 नगद कारोबारबाट करिब 8,24,00,000 रुपियाँ बराबरको वस्तु तथा सेवा खरिदको विवरण विभागको वेबसाइटमा प्रविष्ट गरिएको छ। विवरण अनुसार 3,915 विक्रेतासँग भएका कारोबार समावेश छन् भने विद्युतीय भुक्तानी मार्फत 2,56,08,094 कारोबार भएका छन्। कुल कारोबार रकम 76,60,03,23,81 रुपियाँ भएको छ। डिजिटल माध्यमबाट भएका कारोबार स्वत उपहार कार्यक्रममा समावेश हुने व्यवस्था रहेको छ। यसै सन्दर्भमा हामीले आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालसँग कुराकानी गरेका छौँ। सहकर्मी अच्युत अर्यालले डाक्टर भूषालसँग गर्नुभएको यो कुराकानी।
अर्थतन्त्र चाहिँ औपचारिक अर्थतन्त्रतिर चाहिँ लैजाने एउटा प्रयास पनि हो, राजस्वको पाटो चाहिँ यो दोस्रो हो। यो चाहिँ हामीले किन भनिरहेको छौँ भन्दाखेरि अहिले पनि हामी नेपाल चाहिँ यो ग्रे लिस्टमा अन्तर्राष्ट्रिय चाहिँ एफएटिएफ कोषमा मूल्याङ्कनमा चाहिँ हामी ग्रे लिस्टमा छौँ। त्यो किन भइरहेछौँ भन्दाखेरि हाम्रो चाहिँ सबै क्रियाकलापहरू चाहिँ फर्मल अथवा औपचारिक रेकर्डमा चाहिँ आएनन्। त्यो हुँदै गर्दाखेरि सम्पत्ति सिद्धिकरण लगायतका चाहिँ विभिन्न चाहिँ ठाउँमा यो आम्दानी र खर्चको चाहिँ स्रोत नखुलाएपछि अथवा पारदर्शी नबनाएपछि अन्त पनि लगानी चाहिँ भएको हुनसक्छ भन्ने एउटा जोखिम चाहिँ त्यसबाट बाहिर निकाल्नलाई पनि हामीले चाहिँ यो औपचारिक अथवा रेकर्डमा लैजानुपर्ने एउटा चाहिँ जरुरी छ। दोस्रो कुरा के भन्दाखेरि प्रत्येक वस्तु तथा सेवाको कारोबारमा खरिद बिक्रीमा चाहिँ बिल लिने दिने हाम्रो ऐनले नै यो एउटा अनिवार्य गरेको विषय पनि हो। नागरिकको बिल लिनु चाहिँ उपभोक्ताहरूले चाहिँ बिल लिन पाउने अधिकार पनि हो र चाहिँ विक्रेताले बिल दिनु कर्तव्य पनि हो। त्यो कानुनको पालना गराउने चाहिँ कुरा दोस्रो भयो। अब यहाँले चाहिँ उठाउनु भएको विषय चाहिँ यो तेस्रो पोइन्टमा चाहिँ त्यसो गर्दै गर्दाखेरि स्वत जुन उपभोक्ताले तिरेको कर बिचमा कतै चाहिँ नहराओस् र राज्यको चाहिँ ढुकुटीमा चाहिँ पुग्ने वातावरण होस् भन्नका लागि पनि अब राज्यले विभिन्न तौर तरिकाहरू अपनाउने गर्छ। यसमा चाहिँ लिने दिने भनेको अब खरिद बिक्री गर्नेहरू बिचमा को जुन कारोबारलाई चाहिँ उहाँहरूकै सक्रियतामा चाहिँ रेकर्डमा चाहिँ आओस् भन्ने पनि हो। यसले गर्दाखेरि हिजोका दिनहरूमा खास गरी भनौँ न अब यो व्यवसाय कारोबार गर्ने तर व्यक्तिगत खातामा भुक्तानी लिने अनि चाहिँ आम्दानी चाहिँ नदेखाउने राज्यलाई चाहिँ तिर्नु बुझाउनु पर्ने चाहिँ करहरू चाहिँ बिचैमा हराउने अवस्थाको अन्त्य गर्नलाई पनि अब यसले केही न केही सहयोग चाहिँ त पक्कै पनि पुर्याउँछ। त्यसभन्दा अझ बढी चाहिँ कुरा के भन्दाखेरि हाम्रो चाहिँ यो अधिकार र दायित्वलाई चाहिँ पुरा गर्ने चाहिँ एउटा यो माध्यम पनि हो।
डाक्टर साहब, यो करको दर भन्दा पनि दायरा विस्तार गर्ने सरकारको जुन लक्ष्य छ यसमा यो अभियान कतिको सहयोगी सिद्ध हुन सक्छ?
यसबाट चाहिँ हामीले चाहिँ ठुलो सहयोग मिल्ने अपेक्षा किन पनि गरेका छौँ भन्दा अहिले यो कार्यक्रम गर्दै गर्दाखेरि नै अब धेरै वस्तु तथा सेवाको ग्राहकहरूले चाहिँ बिलको खोजी गर्न थाल्नुभयो। हिजोका दिनमा उहाँहरूले चाहिँ तिरेको जुन चाहिँ मूल्यको भुक्तानी चाहिँ छ त्यसमा कतै न कतै करको अंश धेरथोर चाहिँ हुन्छ भन्ने बारेमा पनि सचेतना नभएको कारणले पनि उहाँहरूले चाहिँ जस्तो बिल लिन पनि त्यति ध्यान नदिने, दिनेले पनि सकेसम्म बिल दिन नचाहने जुन प्रवृत्ति चाहिँ थियो यसमा चाहिँ सो जागरणको रूपमा चाहिँ ग्राहकहरूले चाहिँ बिल लिनलाई चाहिँ प्रेरित हुने एउटा चाहिँ बाटो भयो। अर्को कुरा हजुरको जस्तो अब अहिले नै चाहिँ यो उपहार कार्यक्रम चाहिँ जुन सार्वजनिक गऱ्यौँ अनि विभिन्न देशभरिका विभिन्न चाहिँ वस्तु तथा सेवा बिक्री गर्ने विक्रेताहरू पनि जोडिनु भयो नि होइन, अब त्यो उपहार पाउने त छँदैछ। अब जस्तो उहाँले के भन्न सक्नु भन्दा मैले चाहिँ बिल जारी गरेर गरेको कारोबार मेरोबाट चाहिँ चिट्ठा चाहिँ पर्यो भनेपछि अब मैले चाहिँ यसरी म भरपर्दो चाहिँ विक्रेता हो भनेर चाहिँ समेत उहाँहरूले चाहिँ दावी गर्ने एक किसिमको आधार पनि बनिरहेछ। यस हिसाबले चाहिँ यो सबै दुवै पक्षलाई यो खरिद बिक्री वस्तु तथा सेवाको खरिद बिक्री गर्ने दुवै पक्षलाई यसले चाहिँ जागृत चाहिँ बनाउनलाई चाहिँ पक्कै भूमिका खेल्छ र सँगसँगै अब अहिले हामीले चाहिँ कारोबारहरूलाई पारदर्शी नगरे तापनि अथवा अलिकति लुकाउने गरेको अथवा चाहिँ अन्डर रिपोर्टिङ गरेको अवस्था चाहिँ हो भनेदेखि पनि अब एक दिन न एक दिन त कहीँ न कहीँ फेरि भनौँ न हामीले चाहिँ लुकाएका छिपाएका कुराहरू त सार्वजनिक हुन्छन् नै, त्यो कुरालाई चाहिँ अहिले समयदेखि नै चाहिँ किन करेक्सन गर्दै नलैजाने भनेर त्यसका लागि एउटा अवसर पनि हो।
बिल लिने दिने संस्कार स्थापित गर्न यो अभियान अझ महत्त्वपूर्ण साबित हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ।
पक्कै पनि अब यसले चाहिँ अब यो सबै दुवै पक्षलाई यसले चाहिँ जागृत गराउँछ र चाहिँ यो यसको चाहिँ फाइदाहरू पनि सबै दुवै पक्षले बिस्तारै महसुस गर्दै जाने अवस्था पनि बन्छ।
महानिर्देशकज्यू, यसको अन्तर्राष्ट्रिय अभ्यास चाहिँ कस्तो रहेको छ, विदेशमा यसलाई कसरी प्रयोगमा ल्याइएको छ?
अब यो कतिपय देशहरू चाहिँ जस्तो हाम्रो पूर्वी एसियाली चाहिँ देशहरूकै चाहिँ हेर्दाखेरि पनि उहाँहरूले चाहिँ यो खास गरी करदाता सचेतनाको प्रारम्भिक चाहिँ चरणहरूमा चाहिँ यस्ता खालका विधिहरू चाहिँ प्रयोग गरेको चाहिँ पाइन्छ र चाहिँ अब हामी एकदमै नयाँ नै चाहिँ होइनौँ, तथापि यस्ता अभ्यासहरू चाहिँ जस्तो युरोपेली देशहरूले अलि अगाडि यो अर्थतन्त्रलाई अलिकति भनौँ न औपचारिक चाहिँ बनाउने चाहिँ बाटोमा लाग्दै गर्दाखेरि र चाहिँ हाम्रो एसिया पेसिफिकमा पनि त्यस्तो खालका अभ्यासहरू चाहिँ भएका देखिन्छन् र त्यसबाट चाहिँ ती देशहरूको पनि सिकाइको चाहिँ जुन अवस्था चाहिँ छ त्यो सकारात्मक नै रहेको हुनाले हाम्रो हकमा पनि यसले चाहिँ सकारात्मक नै नतिजा दिन्छ भन्ने लाग्छ हामीलाई।
अब अन्त्यमा महानिर्देशकज्यू, विगतका वर्षहरूको अनुभवलाई हेर्दा राजस्वको लक्ष्य पुरा गर्न कठिन जुन अवस्था देखिएको छ, यो चालु आर्थिक वर्षको सुरुको अवधिलाई हेर्दा हामी के आकलन गर्न सक्छौँ? चालु आर्थिक वर्षको राजस्वको लक्ष्य आन्तरिक राजस्वतर्फ लक्ष्य पुरा हुने अपेक्षा गर्न सकिन्छ?
अब अहिले हामी भर्खरै साउनको भनौँ न तेस्रो हप्तामा चाहिँ छौँ, यता अन्तर्राष्ट्रियमा विभाग र कार्यालयहरूमा चाहिँ राजस्व सङ्कलनको चाहिँ पहिलो सङ्केत देखिने भनेको साउनको मसान्ततिर चाहिँ हो। त्यसले गर्दाखेरि अहिलेका यो चाहिँ दुई तिन हप्ताकै हिसाबले चाहिँ केही भन्न सक्ने अवस्था चाहिँ हुँदैन, तथापि चाहिँ अब यो उद्योग व्यवसायको वातावरणलाई चाहिँ राम्रो बनाउँदै चाहिँ लैजाँदाखेरि र चाहिँ यो निजी क्षेत्रको विश्वासलाई चाहिँ जति बढाउन सकियो त्यति राष्ट्र सङ्कलनमा पनि यसले सकारात्मक प्रभाव पार्दै लैजाने हुन्छ। त्यति भन्दै गर्दाखेरि विगतमा हामीले चाहिँ कतिपय कुराहरूमा अलिकति यो नीतिगत अस्थिरताका जुन अभ्यासहरू चाहिँ गरिराखेका चाहिँ छौँ, त्यसले गर्दाखेरि वेट एन्ड सी पर्खर हेरमा चाहिँ उद्यमी व्यवसायहरू चाहिँ जाने प्रवृत्ति देख्दै गर्दाखेरि हामीले चाहिँ अहिले नै चाहिँ भनिहाल्ने अवस्था हुँदैन, तर राष्ट्र प्रशासनको चाहिँ
उहाँ हुनुहुन्थ्यो आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषाल हामीसँग कुराकानी गर्नुहुँदै।
राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास समस्या समाधान समिति बैठकको पूर्व तयारी स्वरूप बिहिबार सम्बन्धित मन्त्रालय र निजी क्षेत्रका प्रतिनिधिसँग अन्तर्क्रिया गरेको छ। आयोगका अनुसार कार्यक्रममा 16 योजनाले लिएका लक्ष्य, कार्यान्वयनको अवस्था, अर्थतन्त्रको वर्तमान अवस्था तथा आगामी कार्यदिशाबारे छलफल भएको थियो। आयोगका कार्यक्रम निर्देशक तथा सूचना अधिकारी विष्णुप्रभा सापकोटाका अनुसार सरकारको वार्षिक 7% आर्थिक वृद्धि दर र 100 अर्ब अमेरिकी डलर बराबरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पूरा गर्न आवश्यक नीतिगत तथा कानुनी सुधारका विषयमा पनि सहभागीहरूले धारणा राख्नु भएको थियो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बाह्य क्षेत्र र वित्तीय क्षेत्रको अवस्था सन्तोषजनक रहे पनि 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न वास्तविक क्षेत्रका आर्थिक गतिविधि विस्तार अपरिहार्य रहेको बताउनुभयो। आयोगका सहसचिव खोमराज कोइरालाले सुरुङ योजना कार्यान्वयन समष्टिगत आर्थिक अवस्था तथा निजी क्षेत्रको भूमिका सम्बन्धी प्रस्तुति दिनुभएको थियो। निजी क्षेत्रका छाता संस्थाका प्रतिनिधिहरूले व्यवसाय मैत्री वातावरण, लगानीको सुरक्षा तथा उद्यमीको मनोबल अभिवृद्धिमा जोड दिनुभएको थियो। उहाँहरूले सार्वजनिक तथा निजी निर्माण आयोजनालाई गति दिन, निजी क्षेत्रको लगानी परिचालन गर्न वित्तीय स्रोतको प्रभावकारी उपयोग तथा तरलता व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो।
नेपाल राष्ट्र ब्याङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउन खुला बजार कारोबार सम्बन्धी कार्यविधि 2078 नवौं संशोधन 2083 लागू गरेको छ। संशोधित कार्यविधिले खुला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापन सम्बन्धी प्रावधानलाई थप स्पष्ट र व्यवस्थित बनाएको छ। केन्द्रीय ब्याङ्कले खुला बजार कारोबारलाई मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका प्रमुख उपकरणका रूपमा प्रयोग गर्दै आएको छ।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।